नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। चमत्कारिक सपना बाँड्दै विदेशमा बस्ने नेपालीबाट करोडौँ लगानी उठाउन सफल अमेरिकाको भर्जिन स्थित सगुन इन्क कम्पनी टाट पल्टिने अवस्थामा पुगेको छ। तर कम्पनीका संस्थापकहरू भने वास्तविक अवस्था ढाकचोप गर्दै नेपालीबाटै थप लगानी जुटाउने प्रयासरत छन्। सन् 2006 डेलावेयर कर्पोरेसनका रूपमा व्यवसाय सुरु गरेको र पछि सगुन इन्क नामबाट सञ्चालित कम्पनीबाट यो 14 वर्षमा सेयर लगानीकर्ताबाट मात्र पैसा सङ्कलन गरिरहेको छ। कुनै पनि व्यावसायिक आमदानी गरेको छैन। सगुनले अमेरिकी सरकारलाई पेश गरेका आधिकारिक विवरणले यसको पुष्टि गर्छ। सन् 2019 कम्पनीको आर्थिक प्रतिवेदन अनुसार वर्षको अन्त्यसम्म कम्पनीले संचित नोक्सानीको 93 लाख डलर अर्थात् 1 अर्ब रुपियाँभन्दा बढी पुगेको छ। कम्पनीले कुनै व्यावसायिक आमदानी गरेको छैन, तर यति ठुलो नोक्सानको भार लगानीकर्ताको टाउकोमा पारेको छ। अमेरिकी धितोपत्र नियामकलाई सगुनले बुझाएको पछिल्लो विवरण अनुसार सन् 2019 डिसेम्बरसम्ममा नियमित कम्पनी सञ्चालनका लागि 1,10,000 डलर मात्र रकम मौज्दात राखिएको छ। तीन देशमा कार्यालय रहेको कम्पनीका लागि यो मौज्दात रकम 2 महिनाको कर्मचारीको तलब र प्रशासनिक खर्च समेत धान्दैन। कम्पनीले लेखा परीक्षण गरेको स्वतन्त्र लेखा परीक्षक अटेसियन सिपिएका अनुसार तत्काल नयाँ आर्थिक स्रोत देखिएको अवस्था छैन। नेपालीको भावनामाथि सगुनको बैगुन। प्रवासी नेपालीबाट 55 करोड उठाएको कम्पनीको 1 रुपियाँ आमदानी नगरी 1 अर्ब घाटामा नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क क्षेत्रका कोरोना भाइरस महामारीका कारण उत्पन्न चुनौती सामना गर्न क्षेत्रीय एकता एकमात्र विकल्प भएको सार्कका अर्थमन्त्रीहरूले बताउनु भएको छ। यो बैठक एसियाली विकास बैङ्कले 53 वार्षिक बैठकको पूर्व तयारीका रूपमा बसेको हो। COVID-19 र दक्षिण एसियाली अर्थव्यवस्था तथा सार्क अन्तर्गतको औपचारिक संयन्त्रको सक्रियताको आवश्यकताका विषयमा सार्कका अर्थमन्त्रीहरूको बुधबार भर्चुअल रूपमा बसेको 15 अनौपचारिक बैठकमा उहाँहरूले एकताबद्ध रहेर आर्थिक र सामाजिक चुनौती सामना गर्न सकिने बताउनुभयो। बैठकमा नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार ग्यावलीको अध्यक्षतामा बसेको थियो। बैठकमा बोल्दै मन्त्री ग्यावलीले महामारीका क्रममा आउन सक्ने ठूलो चुनौती सङ्केत गर्दै त्यसको सामना गर्न एकताबद्ध प्रयास हुनुपर्नेमा जोड दिनुभयो। महामारीको लडाइँका क्रममा देशको नकारात्मक प्रभाव अर्थव्यवस्थामा महत्त्वपूर्ण क्षेत्रमा पर्ने भएकोले त्यसको समाधान सार्क मुलुक जुट्न उहाँको ध्यानाकर्षण थियो। उहाँले सो बैठकलाई पूर्व तयारी साइड बैठकका रूपमा एसियाली विकास बैङ्क ADB को 53 वार्षिक बैठक पनि भर्चुअल तवरबाट गर्नका लागि उत्कृष्ट व्यवस्थापन गरिएको बताउनुभयो। सार्कका महासचिव एसला रुआन बिराकुनले COVID-19 र दक्षिण एसियाली अर्थव्यवस्थाका विषयमा धारणा राख्दै सार्क मुलुकका अर्थव्यवस्थाको महामारीको प्रतिकूल प्रभाव र त्यससँग सम्झौता गर्न सकिने उपायको आवश्यकताका बारेमा चर्चा गर्नुभयो। यस्तो अवस्थामा सामूहिक कार्यको महत्त्वलाई जोड दिनुपर्ने उहाँले स्पष्ट पार्नुभयो। सार्क COVID-19 आपतकालीन कोष व्यवस्थापन गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र सार्क नेतृत्वमा सहमतिबाट प्रतिकूल असरलाई सम्बोधन गर्न लिएको तत्कालको प्रतिक्रिया प्रशंसनीय भएको उहाँले बताउनुभयो। सबै देशले आफ्नो स्वेच्छा योगदान गरेको स्पष्ट गर्दै उहाँले अझै सक्रिय र हस्तक्षेपकारी उपाय अपनाउन जरुरी रहेको बताउनुभयो। सार्क अर्थमन्त्रीहरूको भर्चुअल बैठक क्षेत्रीय एकता एकमात्र विकल्प गोर्खापत्र दैनिकमा समाचार रहेको छ। कोरोनाका कारण झन्डै 6 महिना ठप्प रहेको लामो दूरीको सवारी सार्वजनिक यातायात बिहिबार आजबाट सञ्चालन हुने भएको छ। यातायात व्यवसायी तथा मजदुरहरूले आजबाट विश्वकर्मा पूजा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका छन्। मन्त्री परिषदको सोमबारको बैठकले स्वास्थ्य सतर्कता अपनाएर बिहिबारदेखि लामो तथा छोटो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्मचार्यले विश्वकर्मा पूजा गरेर गाडी चलाउने बताउनुभयो। विश्वकर्माको शुभ सायद पारेर सार्वजनिक यातायात खोल्दैछ। उहाँले भन्नुभयो, करिब 6 महिनादेखि ठप्प भएको सार्वजनिक यातायात खोल्दा उत्साहित भएका छौँ। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्नेछौँ। अध्यक्ष कर्मचारीले महासङ्घले महातटका सम्पूर्ण व्यवसायलाई आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्न परिपत्र गरिसकेको बताउनुभयो। उहाँले भन्नुभयो, मजदुर उत्साहित हुनुहुन्छ। महासङ्घले सवारी चालक तथा सहचालकलाई अनिवार्य मास्क र पन्जा तथा सेनिटाइजर राखेर यातायात सञ्चालन गर्न अनुरोध गरेको छ। सरकारले लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउँदा सिट क्षमताको आधा मात्र यात्रु राखेर सञ्चालन गर्न र साबिकको भाडादरमा थप 50% अतिरिक्त लिने व्यवस्था गरेको छ। आजबाट लामो रुटका पनि गाडी नागरिक दैनिकमा समाचार रहेको छ। गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिने जनाएको छ। गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता भुटोलबीच भएको सहमति पछि किसानले उत्पादन गाउँपालिकाले खरिद गरिदिने भएको। गाउँपालिकाभित्र विभिन्न 10 प्रकारका कृषि सामग्री गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको छ। गाउँपालिका यसै विषयमा कुराकानी गर्नका लागि गाउँपालिका अध्यक्ष भोपाल पोखरेल हाम्रो सम्पर्कमा हुनुहुन्छ। यहाँलाई स्वागत छ थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा। अहिले विभिन्न किसिमका निराशाका कुराहरू आइरहेको अवस्थामा तपाईँहरूले स्थानीय उत्पादनलाई प्रवर्धन गर्न 10 किसिमका सामग्रीहरू खरिद गर्ने र विभिन्न क्षेत्रमा बिक्री गर्ने योजना ल्याउनु भएको छ। यो योजना कसरी जन्माउनु भयो र के गरिँदैछ?
हामीले यो योजना अब मैले खास गरेर कृषिलाई कसरी चाहिँ प्रवर्धन गर्ने, कृषिजन्य वस्तुको उत्पादन गरेर बजारीकरणको व्यवस्था कसरी गर्ने भन्ने सन्दर्भमा सुरुदेखि हामी निर्वाचित भइसके पछाडि यो विषयलाई पहिलो प्राथमिकता नै राखेर चाहिँ अगाडि बढाइरहेका छौँ। आज कृषि प्रधान देशमा थुप्रै कृषिजन्य वस्तुहरू आयात गरिन्छ, त्यसले गर्दा हाम्रो स्थानीय बजारको माग अनुसार अहिले कोरोनाबाट जुन थुप्रै युवाहरूको रोजगारी गुमिएको छ र गाउँ फर्किनु भएको छ, उहाँहरूलाई यो स्वरोजगार बन्नका लागि उत्पादित वस्तुको स्थानीय तहबाट ग्यारेन्टी, बजारीकरणको ग्यारेन्टी गर्ने हो भने उहाँहरूको थप आकर्षण बन्ने चाहिँ देखिएपछि हामीले खास गरेर बजारमा बढी मूल्य पाउने र उत्पादन लागत कम लाग्ने त्यस्ता वस्तुहरूको चाहिँ खरिद र बजारीकरणको चाहिँ जिम्मेवारी लिने तरिकाले चाहिँ हामीले यो निर्णय गरेका छौँ।
तपाईँहरूले मूल्य पनि निर्धारण गरिसक्नु भएको छ, यो मूल्य निर्धारण कसरी गर्नुभयो?
मूल्य निर्धारण अहिले बजारमा तपाईँको त्यसको बजार मूल्य, त्यसरी किसानहरूले उत्पादन गर्ने उत्पादन लागतलाई मध्यनजर गरेर हामीले अहिले तत्काल प्रारम्भिक रूपमा त्यो मूल्य निर्धारण गरेका छौँ। अहिले बजारमा माग बढ्दै जाने र प्रतिस्पर्धा पनि बढ्दै जाने र हामीले उत्पादन गरेको वस्तु, खास गरेर किसानले उत्पादन गरेको वस्तु गुणस्तरीय र ग्राहकको माग अनुसार बढ्यो भने फेरि त्यो मूल्य समायोजन हुँदै जान्छ। अहिलेलाई हामीले प्रारम्भिक रूपमा बजारको अहिले सामान्य रूपमा चलेको मूल्य र किसानले अहिले त्यो जुन तितौरा भनिएको छ, गुन्द्रुक भनिएको, छिन्की भनिएको छ, हलेदोको चाना भनिएको छ, लगायत भट्ट, मकै, कोदो लगायतका विषयवस्तु जो हामीले राखेका छौँ, ती वस्तुहरूले अहिले बजार नपाएर गाउँमा यत्तिकै रहने, अर्को फेरि ती वस्तुहरू व्यावसायिक रूपमा खेती नगरिने। अहिले हाम्रो चाहिँ परम्परा के छ भने तितौरा बनाउँदा, गुन्द्रुक सिन्की बनाउँदा, कोदो उत्पादन गर्दा, मकै उत्पादन गर्दा त्यसलाई व्यवसायिक भन्दा पनि परम्परागत रूपमा र आफ्नो घर खानाका लागि मात्रै उत्पादन गर्ने जुन सोच छ त्यसलाई चाहिँ व्यवसायिक सोच बनाउनका लागि पहिले नै मूल्य तोक्दा उहाँहरू चाहिँ हामीले उत्पादन गरेको वस्तु यति मूल्यमा बिक्री हुन्छ भन्दा त्यो प्रति आकर्षण हुनुहुन्छ भन्ने हामीले त विश्वास गरेर त्यसरी चाहिँ मूल्य।
यो कार्यक्रम तपाईँहरूले सार्वजनिक गर्दै गर्दा र यसको बजारको सुनिश्चितता गर्दै गर्दा तपाईँहरूको आगामी लक्ष्य चाहिँ के हो यस विषयमा?
हामीले खास गरेर महिला दिदीबहिनीहरू र अहिले युवाहरू जो कोभिडकै कारणले गर्दा रोजगारी गुमेर गाउँ फर्किनु भएको छ र हाम्रा बारीहरू धेरै बाँझोमा परिणत भएका छन्। ती बाँझो जमिनहरूलाई जोतेर उत्पादन गरिसके पछाडि त्यसको बजार सुनिश्चित सरकारले गर्छ भने तपाईँ त्यसमा लाग्नुहोस् भन्नको लागि हो। र अब हामीले खास गरेर गाउँपालिकाका विभिन्न टोल स्तरका महिला समूहहरू बनाएका छौँ, उहाँहरू मार्फत यो उत्पादनलाई चाहिँ बढाउनको लागि हामीले पहल गर्छौँ। अनि प्राविधिक खास गरेर ज्ञान तालिमहरू भए र अरू प्रविधिहरूको सन्दर्भमा पनि हामीले चाहिँ उहाँहरूसँग गाउँपालिका तर्फबाट आवश्यक पहल गर्ने, त्यसपछि हप्तामा दुई दिन सङ्कलन गर्ने टाइम तोक्ने, अनि त्यो बजारीकरणका लागि गाडीको आवश्यक पर्छ, गाउँपालिकाले गाडी खरिद गरिसकेका छौँ, अनि गाउँपालिका स्तरमा एउटा सङ्कलन गर्ने समिति बनाउँछौँ, सङ्कलन केन्द्र पनि बनाइसकेका छौँ, त्यसकै आधारमा चाहिँ हामीले यसको बजारीकरण गर्छौँ। हाम्रो तयारी चाहिँ
कति ठाउँ बनाउनु भएको छ सङ्कलन केन्द्र?
हजुर,
सङ्कलन केन्द्र कति छ अहिलेसम्म?
होइन, सङ्कलन त भर्खर हामीले अभियान सुरुवात गरेका छौँ, सङ्कलित वस्तु छैन कि, सङ्कलन केन्द्र भवन बनाइसकेका छौँ। अनि यसै आधारमा चाहिँ हामीले पूर्वाधार बजारीकरणका लागि आवश्यक पर्ने पूर्वाधार स्रोत साधनहरू जम्मा गरिसकेका छौँ। अब हामीलाई चाहिएको उत्पादित वस्तु हो, उत्पादन गर्ने सिजन नै चाहिँ हामीले यो अभियान चलाएका छौँ। यो अभियानले चाहिँ पक्कै पनि हामीले अब लक्ष्य हासिल गर्न सक्छौँ। यसमा यी हामीले 10 प्रकारका जति पनि वस्तुहरू भनेको छ त्यसमा हाम्रो मुख्य गरेर मुलाको आइटम, यो बेसार खास गरेर चाहिँ हलेतोको आइटम, अनि तपाईँको चाहिँ तितौरा यो कर्कलोबाट बन्ने हामीले सहजै रूपमा ग्रामीण क्षेत्रमा हामीले बनाएर चाहिँ त्यसलाई खाने गरिरहेका छौँ। यो अहिले बजारमा पनि माग बढेको कारणले गर्दा हामी यो अभियानमा चाहिँ लागेका छौँ।
अब तपाईँ अध्यक्ष बनिसकेपछि विभिन्न कार्यक्रमहरू अघि सार्नु भएको थियो, सायदै पहिलो पटक नै होला धुर्कोट गाउँपालिकालाई चाहिँ वाइफाई जोड्ने लगायतका योजनाहरू पनि अगाडि सार्नु भएको थियो, ती योजनाहरू चाहिँ के भइरहेको छ अहिले? फ्री वाइफाई जोनका रूपमा अगाडि बढाउनु भएको थियो नि होइन?
हामीले फ्री वाइफाई जोनको लागि अहिले हाम्रो खास गरेर जुन अफिसमा थियो पहिला हामीले अफिसको क्षेत्रमा बनाएका थियौँ, त्यो अफिसको क्षेत्र सडक परेको कारणले गर्दा अहिले हामीले एउटा चाहिँ शहीद पार्क भन्दा पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अब हामीले त्यसलाई त्यहाँ स्थानान्तरण गर्दैछौँ। त्यसो गर्दाखेरि यो वाइफाई सञ्चालन गर्नका लागि तपाईँको चाहिँ मान्छे त्यस्तो आनन्दको ठाउँ, त्यसबाट सेवा लिनका लागि त्यस्तो रमणीय ठाउँ पनि खोज्दो रहेछ। त्यस कारणले गर्दा हाम्रो पार्कको काम अन्तिम चरणमा गएको छ र यो वर्षदेखि व्यवस्थित रूपमा हामीले चाहिँ त्यसलाई त्यहाँ स्थानान्तरण गरेर अहिले कार्यालय परिसरबाट दिएका छौँ भने अब हामीले त्यहाँ सार्छौँ र पार्कभित्र जाने नागरिकहरूलाई फ्री वाइफाई सेवा लिने, इन्टरनेट सेवा लिने, जसकै कारणले गर्दा सूचना प्रविधिको जमानामा चाहिँ यस मार्फत अध्ययनदेखि लिएर विभिन्न चाहिँ खोजमूलक समाचारहरू खोज्नेदेखि त्यसलाई अब सही तरिकाले सदुपयोग गर्नको लागि चाहिँ हामी त्यो व्यवस्थापन गर्दैछौँ।
र अन्तिममा बताइदिनुहोस्, अब हामीले स्थानीय तहमा रोजगारी सिर्जना गर्ने लगायतका योजनाहरू बनाएर प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सुरु गरेका छौँ, 3 वर्ष कार्यान्वयन पनि भइसकेको अवस्था छ, त्यसको चाहिँ श्रम दुरुपयोग भयो पनि भनेको छ, तपाईँले तपाईँको गाउँपालिकाभित्र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई चाहिँ कसरी अगाडि बढाउनु भएको छ, यो वर्ष के कामका योजना रहेका छन् त्यो कार्यक्रम अन्तर्गत?
खास गरेर यो वर्षको योजना छनौटको कार्यक्रम अब अगाडि बढ्दैछ। भर्खर हामीले कर्मचारी यो 5 तहको प्राविधिक जनशक्ति व्यवस्थापन गर्ने हामीलाई पत्र आएको थियो, त्यस अनुसार हामीले ओभरसियर नियुक्ति गरिसकेका छौँ। अब हाम्रो यो पहिलो हप्ता हामी बसेर वडागत रूपमा चाहिँ आयोजनाको छनौटको लागि त्यो निर्देशिका पठाइसकेका छौँ, अनि त्यसका आधारमा आयोजनाहरू छनौट हुन्छन् र छनौट भएका आयोजनालाई जो फारम भरेका बेरोजगार हरूको तथ्याङ्क हामीसँग छ, त्यो तथ्याङ्कका आधारमा उहाँहरूको सिप क्षमता र सम्बन्धित आयोजना स्थलमा कुन आयोजना स्थलमा चाहिँ उहाँहरूको क्षमता सिप प्रयोग हुन्छ त्यसका आधारमा उहाँहरूलाई परिचालन गर्छौँ। र
त्यस्तो बेरोजगारको संख्या कति छ, कति तथ्याङ्क?
अहिले करिब करिब 3,000 जतिले फर्म भर्नु भएको छ, तर हामीसँग सङ्घीय सरकारले यो उसमा चाहिँ सशर्तमा जम्मा 51 लाख रुपियाँ पैसा पठाएको छ, त्यो चाहिँ एकदमै कम, न्यूनभन्दा न्यून हुन्छ। तर चाहिँ हामीले त्यसलाई कसरी व्यवस्थापन गरेर हाम्रा यहाँ ग्रामीण क्षेत्रका विकास आयोजना सेवा प्रभावका कामहरूलाई प्रभावकारी बनाउनको लागि निर्माण क्षेत्रलाई ध्यानमा दिँदै हाम्रो आयोजना छनौट, तपाईँले भनेको थियो दुरुपयोगै त हाम्रो गाउँपालिकामा भएको छैन। हामी 2 वर्ष नै विभिन्न चाहिँ प्रभावकारी काम गरेका छौँ। अब अझै त्यो 2 वर्षको पाठ सिकाइ जो हाम्रो भएको छ, अनुभव हामीसँग रहेको छ, त्यसका आधारमा चाहिँ यो वर्षको कार्यक्रम चाहिँ हामीले प्रभावकारी बनाउँदैछौँ।
हस्, तपाईँको महत्त्वपूर्ण समय र विचार हामी र हाम्रा श्रोतालाई उपलब्ध गराइदिनु भयो, धन्यवाद।
हवस्, धन्यवाद। हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो धुरकोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार अझै बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
मन परेको मायालाई पाउन त सुट पनि दामी लाउनु पर्यो नि।
अन्त राम्रो सुट कहाँ पाइन्छ त? सोल्टी बताइदेऊ नि त।
यति पनि थाहा छैन त? एमएम टेलर्स क्या त? रेडिमेड कोट पाइन्ट, सुट, 4 वर्षको बच्चादेखि माथि सबै उमेरका लागि कालो कोट, सुट पाइने र ग्राहकहरूको अर्डर अनुसार सिलाइ गरिने एक मात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स, न्यू रोड, खिचा पोखरी चोक, पिपुल्स प्लाजा अगाडि एक तल्ला माथि। अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त? छ नि, फोन नम्बर 4250989 4250989।
छोरी, यो छोरी, ए बाबा हो, होइन कति झुन्डिरा हो यो ल्यापटपमा, अरे सेवा भगवान्।
हजुरकै काम गरिरहेको त हो।
मेरो काम रे?
अनि हो त, हजुरको खाता खोल्न लागेको नि।
खाता होइन, के भन्छ यो?
ल, लिनुहोस् हजुरको खाता नम्बर, अब दाजुलाई विदेशमा पठाइदिनुहोस् र पैसा पठाउन भन्नुहोस्। हो त, कृषि विकास ब्याङ्कले जहाँबाट पनि खाता खोल्न सक्ने सुविधा ल्याएको छ नि।
विस्तृत जानकारीका लागि आजै adbl.gov.np सर्च गरौँ र आफूले चाहेको खाता शून्य मौजातमा तुरुन्तै खोलौँ। सम्पूर्ण सुविधा सहितको तपाईँ हाम्रो घर आँगनको बैंक,
कृषि विकास बैंक।
हे बाबा, हेर त हेर, कृषि विकास बैंकको सेवा।
अलिकति पानीले त बा,
बिचरा हाम्रा हजुरबा, लाखौं पैसा सिद्धियो, सन्चो हुने छाटै देखिन्न।
होइन, हजुरबाले नातिलाई निकै दुःख दिनुभयो कि क्या हो? खुरुक्कसँग आयुर्वेद पद्धतिबाट कुनै पनि साइड इफेक्ट नहुने गरी विभिन्न रोगको उपचार हुने ठाउँ सविता आयुर्वेद गौशालामा गएर सम्पर्क राख्नुहोस् त।
हामी कहाँ ग्यास, कानो गोला, कब्जियत, अल्सर, अपच, पेट फुल्ने, उल्टी हुने, बिना अपरेशन पाइल्स, पत्थरी, पिनास, हाइड्रोसिलको उपचार, दम, खोकी, टन्सिल, थाइराइड, छातीको दाग, बाथरोग, घुँडा खिने, दुख्ने, युरिक एसिड, नसा च्यापिएको, ढाड दुख्ने, मोटोपन, दुब्लोपन, सुगर तथा ब्लड प्रेसर, जस्तो सुकै यौन रोग सम्बन्धी समस्या, चिडचिडापन, अनावश्यक मन्डुली रहने, स्मरण शक्ति कम हुने, मिर्गी, चाया पोतो, डन्डीफोर, सेतो दुबी, चर्म रोग, एलर्जी आदिको स्थायी समाधानका लागि हामीलाई सम्झनुहोस्। सविता आयुर्वेद औषधालय, गौशाला, काठमाडौँ। सम्पर्क 98 43 0 96 920, 98 4 97 65 510।
रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। बैङ्कहरूले लकडाउनपछि जारी गरेका नयाँ कर्जाहरूको समेत मासिक किस्ता सङ्कलनमा समस्या देखा पर्न थालेको छ। 11 चैतमा लकडाउन सुरु भएपछि कर्जा कम गए पनि असारमा लकडाउन खुकुलो भएसँगै बैङ्कमा को ऋण वृद्धि भएको थियो, तर त्यसबीचमा जारी भएको कर्जाको किस्ता असुलीमा सुरुदेखि नै समस्या देखिन थालेपछि बैङ्कहरू आत्तिन थालेका छन्। खास गरी 3 भदौबाट लागेको निषेधाज्ञाका कारण बैङ्कहरूको कर्जाकै मासिक किस्ता असुलीमा समस्या पर्न थालेको बैङ्कहरूले बताएका छन्। नयाँ कर्जाबाट समेत बैङ्कहरूले आमदानी गर्न नसकेको जानकारी आइरहेको छ। नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष तथा सानीमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत भवन दाहालले जानकारी गराउनुभयो। निषेधाज्ञा खुकुलो भएकोले व्यवसायलाई सुचारु भएपछि कर्जा असुली हुने आशामा रहेको उहाँले बताउनुभयो। चैत मसान्त यता अहिलेसम्म बैङ्कहरूले प्रवाह गर्ने खुद कर्जा 52 अर्ब बढेको छ। चैत मसान्तमा 28 खर्ब 45 अर्ब कर्जा प्रवाह भएकोमा 12 भदौमा बढेर 28 खर्ब 97 अर्ब पुगेको छ। गत आर्थिक वर्षको असार अन्त्यमा कुल कर्जाको आकार 29 खर्ब 30 3 अर्ब रुपियाँको रहेको थियो। 5 करोड भन्दा बढी रकम पुनर्कर्जा माग गर्नेको संख्या 105 जना पुगेको राष्ट्र बैंकले जनाएको छ। विभिन्न बैंकहरू मार्फत आउने 5 करोड भन्दा बढी रुपियाँको आवेदन सोझै राष्ट्र बैंकमा पेश हुने व्यवस्था छ। धेरै जसोको माग जलविद्युत पर्यटन क्षेत्रमा आएको राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टले जानकारी गराउनुभयो। अहिले 105 को आवेदन आएको छ। उहाँले भन्नुभयो कति रकमको माग आएको छ, माग आएका मध्ये कतिवटा वास्तविक माग हुन् अध्ययन हुँदैछ। राष्ट्र बैङ्कको व्यवस्था अनुसार अधिकतम 20 करोडसम्मको पुनर्कर्जा माग गर्न सकिन्छ। हाल पुनर्कर्जा कोषमा 37 अर्ब छ भने यसमध्ये 3 अर्ब लगानीमा रहेको छ। 5 असोजदेखि आन्तरिक हवाई उडान खुलाउन तयार रहेका एयरलाइन्स कम्पनीहरूले सरकारमाथिको निर्णयअनुसार 50% मात्रै यात्रु बोक्ने भन्ने नसकिने बताएका छन्। वायुसेवा सञ्चालकहरूको साझा संस्था आयोनले मन्त्री परिषदले 50% मात्रै यात्रु बोक्न पाउने निर्णय मान्य नहुने बताएका हुन्। संसारका कुनै पनि देशका यस्तो व्यवस्था नभएको बताउँदै स्वास्थ्य मापदण्डमा कडाई गरेर 100% सिट उडान गर्नुपर्ने अडान उनीहरूले लिएका छन्। ले विज्ञप्ति निकालेर 50% उडान गराउँदा यात्रुलाई अत्याधिक भाडा चाप पर्ने भएकोले यो व्यवस्था अनुसार उडान गर्न नसक्ने जनाएको छ। गोदाममा प्याज लुकाएर कृत्रिम अभाव सिर्जना गरी 300% भन्दा बढी मूल्यमा बिक्री गर्ने काठमाडौँ बल्खुका एक व्यापारी बुधबार पक्राउ परेका छन्। आफ्नै नाममा होलसेल र खुद्रा व्यापारिक फर्म दर्ता गरेर प्याजको कालोबजारी गर्ने व्यापारी सुनिल केसीलाई प्रहरीले हिरासतमा लिएको हो। प्याजको मूल्य अचानक वृद्धि भएपछि काठमाडौँ महानगरपालिकाले उपभोक्ता हित संरक्षण समितिको एक टोलीले अनुगमनका लागि बिहान 4 बजे उपभोक्ता बनेर बल्खु पुगेका थिए। सो टोलीले व्यापारीले प्याज धेरै नभएको भन्दै प्रति केजी 110 रुपियाँमा बिक्री गरेका थिए। नेपाली हिमाल आरोहणका लागि रोयल गार्ड बहराइनको टोली काठमाडौँ आइपुगेको छ। राजकुमार नासिर बिन हमाद अल हालिफा सहित 18 जनाको टोली बुधबार काठमाडौँ आइपुगेको हो। भदौ 14 गते मन्त्री परिषदको निर्णयअनुसार चार्टर उडान मार्फत उक्त टोलीलाई तोकिएको मापदण्डका आधारमा नेपाल आउने अनुमति दिएको थियो। सगरमाथा आरोहणको तयारी गर्न नेपाल आएको टोली अहिले मनास्लु र लुबेचु आरोहण सकेर फर्कने र किलर माउन्टेन नामले परिचित मनास्लु आरोहणको सफल भएपछि सन् 2021 सोही टोली सगरमाथा आरोहणका लागि आउने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिद दर 117 रुपियाँ 34 पैसा, बिक्री दर 117 रुपियाँ 94 पैसा, युरो 1 को खरिद दर 139 रुपियाँ 28 पैसा, बिक्री दर 139 रुपियाँ 99 पैसा, पाउन्ड स्टर्लिङ 1 को खरिद दर 151 रुपियाँ 46 पैसा, बिक्री दर 152 रुपियाँ 23 पैसा, संयुक्त अरब इमिरेट दिराम 1 को खरिद दर 31 रुपियाँ 95 पैसा, बिक्री दर 32 रुपियाँ 11 पैसा, र मलेसियन रिङ्गिट 1 को खरिद दर 28 रुपियाँ 41 पैसा, बिक्री दर 28 रुपियाँ 55 पैसा रहेको छ। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।